بسم اللہ الرحمن الرحیم, یہ ریڈیو تہران ہے, اسلامی گنراجیہ ایران کی آواز.
ریڈیو تہران کے سبھی شروتا, زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں. شروتا مترو, آج آپ سورہ مائدہ کی آیت کرمانک 65, 66 اور 67 کی تلاوت اور انواد سنیں گے. تلاوت کا شرح پراپت کیا ہے قاری صدیق منشاوی نے.
اعوذ باللہ من الشیطان الرجیم, بسم الله الرحمن الرحيم.
ولو أن أهل الكتاب آمنوا واتقوا لكفرنا عنهم سيئاتهم وَلَا أَدْخَلْنَاهُمْ جَنَّاتِ النَّعِيمِ. وَلَوْ أَنَّهُمْ أَقَامُوا التَّوْرَاةَ وَالْإِنْجِيلَ وَمَا والله يعصمك من الناس إن الله لا يهدي القوم الكافرين.
صدق الله العظيم.
اللہ کے نام سے جو اتہن کرپاشیل اور دیاوان ہے. اور یدی آسمانی کتاب والے ایمان لے آتے اور ایشور سے ڈرتے تو ہم ان کے پاپوں کو کشما کر دیتے اور انہیں انکمپاؤں کے باغوں میں پروشت کر دیتے. اور یدی وے توریت, انجیل اور جو کچھ ان کے پالنہار کی اور سے ان پر اتارا گیا تھا سب کو قائم کرتے ارتھات ان پر کارے بدھ رہتے تو نسندیہ وہ اپنے اوپر اور پیروں کے نیچے سے ایشوریہ وبھوتیاں پراپت کرتے. उनमें से एक गुट मध्यमार्गी है, परंतु अधिकांश लोग बुरे कर्म करते हैं। हे पैगंबर, आपके पालनहार की ओर से जो आदेश आप पर उतारा गया है उसे लोगों तक पहुंचा दीजिए, और यदि आपने ऐसा न किया तो मानो आपने उसके संदेश को पहुंचाया ही नहीं। और जान लीजिए कि ईश्वर आपको लोगों से सुरक्षित रखेगा, निसंदेह ईश्वर काफिरों का मार्गदर्शन नहीं करता।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज शुक्रवार है और दिबहिश्त की 30, मई की 20 और शवाल की 18 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@wsirib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi। श्रोताओ, हमारे आज के कार्यक्रम के रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप सुनेंगे अपना मन पसंद कार्यक्रम पत्र संसार, और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा विज्ञान की डगर। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मोहम्मद मेहदी से रेडियो तेहरान से समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरानी राष्ट्रपति ने उरूम नाम के सैटेलाइट का अनावरण किया है। अमेरिकी सीनेट ने यूक्रेन के लिए 40 अरब डॉलर की मंजूरी दे दी है। बीच हवा में ही एयर इंडिया के विमान का इंजन बंद हो गया। श्रीलंका के राष्ट्रपति ने मंत्रियों को शपथ दिलाई। और अब आप विस्तार से समाचार सुनिए। ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी अपने प्रांतीय यात्राओं का सिलसिला जारी रखते हुए शुक्रवार को पश्चिमी आजरबैजान प्रांत की राजधानी उरूमिया पहुंचे, जहां उन्होंने शहीद बाकरी एयरपोर्ट पर उरूम नाम के सैटेलाइट का अनावरण किया। राष्ट्रपति इब्राहिमी ने इस अवसर पर उरूमिया के आविष्कारकों द्वारा तैयार किए गए लाइट और सेमी हेवी विमानों, ड्रोन विमानों और सैटेलाइटों का मुआयना किया, जबकि उरूम सैटेलाइट का अनावरण भी किया, जो इस शहर के वैज्ञानिकों की बड़ी उपलब्धि है। इस मौके पर उरूमिया के युवा वैज्ञानिकों ने, जिन्होंने उरूम सेट का निर्माण किया, अपने प्रोजेक्ट के बारे में राष्ट्रपति रईसी को विस्तार से बताया। इस सैटेलाइट में हाई रेजोल्यूशन तस्वीरें लेने की क्षमता है। इसे ज्यादा से ज्यादा 6 लाख डॉलर के खर्च से धरती की कक्षा में स्थापित किया जा सकता है। इस तरह यह सैटेलाइट काफी सस्ता है। राष्ट्रपति रईसी ने सत्ता की बागडोर संभालने के बाद से ही प्रांतीय दौरों का सिलसिला शुरू कर दिया है, और ये उनकी 12वीं प्रांत की यात्रा है। इन यात्राओं में राष्ट्रपति रईसी हर प्रांत के अलग अलग वर्ग के लोगों और आम जनता से मिलते हैं, जबकि परियोजनाओं और जरूरतों का जायजा लेते हैं। अमेरिकी सेनेट ने युद्ध लड़ रहे यूक्रेन के लिए 40 अरब डॉलर की मदद की मंजूरी दे दी है, जबकि कीव को सैनिक उपकरणों की भारी खेप भी मिलने वाली है। सीनेट ने बीती रात प्रस्ताव को मंजूरी दी। अब इस पर राष्ट्रपति जो बाइडेन के हस्ताक्षर होने वाले हैं। अमेरिकी राष्ट्रपति के राष्ट्रीय सुरक्षा सलाहकार जैक सलिवान ने एक पत्रकार सम्मेलन में कहा कि राष्ट्रपति जो बाइडेन अपनी एशिया यात्रा के दौरान यूक्रेन को अपूर्व मदद देने संबंधी बिल पर हस्ताक्षर करेंगे। उन्होंने इतनी बड़ी मदद को मंजूरी देने पर राष्ट्रपति अमेरिकी संसदों का आभार जताया। रूसी संसद में अंतर्राष्ट्रीय मामलों की कमेटी के प्रमुख ने अपनी प्रतिक्रिया व्यक्त करते हुए कहा कि ये अमेरिकी करदाताओं का पैसा टैंक की नली में झोंकने की प्रक्रिया है। उन्होंने टेलीग्राम चैनल पर लिखा कि यूक्रेन की जनता को इस मदद पर हरगिज खुश नहीं होना चाहिए, क्योंकि अनुभवों से साबित हो चुका है कि इन तथाकथित सहायताओं का मूल भाग यूक्रेन पहुंचने से पहले ही लूट जाता है। इससे यूक्रेन की जनता को कोई फायदा नहीं मिलता। उन्होंने लिखा कि वॉशिंगटन की नज़र में यूक्रेन की जनता की कोई अहमियत नहीं है। ये पैसा हथियारों के भंडार पर खर्च होगा और यूक्रेन की जनता के खाद्यान्न के भंडार इसी तरह खाली होते रहेंगे। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अमेरिका की ऊर्जा मंत्री जेनिफर ग्रैनहोल्म ने कहा है कि बाइडेन सरकार उन देशों पर प्रतिबंध लगाने की संभावना को खारिज नहीं करती जो रूस से तेल खरीद रहे हैं। भारत भी उन देशों में से है जो रूस से वर्तमान हालात में सस्ते दामों पर तेल खरीद रहे हैं और अमेरिकी चेतावनियों को भी भारत सरकार खारिज कर चुकी है। अमेरिकी ऊर्जा मंत्री ने कहा कि पाबंदियां लगाने पर हम विचार कर सकते हैं, लेकिन तेल के बाजार पर पड़ने वाले प्रभाव भी हमारे दृष्टिगत हैं। पाकिस्तान के विदेश मंत्री बिलावल भुट्टो जरदारी ने संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में शांति और सुरक्षा के विषय पर बहस में संयुक्त राष्ट्र पर जोर देते हुए कहा है कि इस संस्था की ओर से कोई कार्रवाई न किए जाने के नतीजे में कश्मीरी अपनी ही धरती पर अल्पसंख्यक बनते जा रहे हैं। सुरक्षा परिषद की एक बहस को संबोधित करते हुए पाकिस्तानी विदेश मंत्री ने कहा कि स्थायी विकास का लक्ष्य हासिल करने के दशक में हमें संकटों की एक श्रृंखला का सामना रहा है। उन्होंने कहा कि कोविड की महामारी, आर्थिक मंदी, कीमतों में गिरावट और मौसमी बदलाव के बढ़ते हुए प्रभाव जैसे संकटों का सामना रहा है, जबकि 30 वर्षों में गरीबी और भुखमरी में बदतरीन वृद्धि हुई है। एयर इंडिया का एक एयरबस A320neo विमान उड़ान भरने के ठीक 27 मिनट बाद मुंबई हवाई अड्डे पर लौट आया, क्योंकि इसका एक इंजन एक तकनीकी समस्या के कारण हवा में ही बंद हो गया था। शुक्रवार को उस समय एक बड़ा हादसा टल गया जब एयर इंडिया के एक विमान का इंजन बीच हवा में बंद हो गया। अच्छी बात यह रही कि पायलट ने समय रहते विमान को वापस करके हवाई अड्डे पर लैंड कर दिया। एयर इंडिया के प्रवक्ता ने बताया कि दूसरे विमान से यात्रियों को उनके गंतव्य बेंगलुरु के लिए रवाना किया गया। सूत्रों के मुताबिक उड्डयन नियामक नागर विमानन महानिदेशालय इस घटना की जांच कर रहा है। भारत से 1600 टन गेहूं ले कर जा रहा हल्का मालवाहक जहाज बंगाल की खाड़ी के मुहाने पर मेघना नदी में पूरी तरह डूब गया। बांग्लादेश के अधिकारियों ने बताया था कि जहाज तलहटी में टकराने की वजह से पूरी तरह क्षतिग्रस्त हो गया। ये जहाज चाटोग्राम बंदरगाह पर लंगर डाले एक बड़े मालवाहक जहाज से मंगलवार को निजी आटा मिल के लिए गेहूं लेकर ढाका के बाहरी इलाके में स्थित नारायणगंज नदी गोदी की ओर जा रहा था। बांग्लादेश प्रशासन का कहना है कि नदी में जहाज डूबने के बाद गेहूं को बचाना संभव नहीं था। रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने इस देश की सेना में शामिल मुसलमान सैनिकों की जमकर सराहना की है। व्लादिमीर पुतिन ने यूक्रेन के खिलाफ रूस के विशेष सैन्य ऑपरेशन में रूसी सेना में शामिल मुसलमान सैनिकों की बहादुरी और त्याग की प्रशंसा की। उन्होंने कहा कि रूस में मुसलमानों की वर्तमान पीढ़ी अपने पूर्वजों की परंपराओं का सम्मान करती है और पूरी निष्ठा के साथ वो देश की सेवा कर रही है और न्याय के प्रति पूरी तरह कटिबद्ध है। पुतिन ने कहा कि यूक्रेन के खिलाफ रूस के विशेष सैन्य ऑपरेशन मुसलमान सैनिकों व लड़ाकों ने अपने साहस और बहादुरी का परिचय दे दिया। عراقی سوتروں نے اس دیش کے اتر میں آتنکوادی گٹ داعش کے 9 سدسیوں کے مارے جانے کی سوچنا دی ہے۔ عراق میں آتنکوادی گٹ داعش کے پراجت ہو جانے کے بعد ابھی بھی اس دیش کے وبھن چھیتر میں اس گٹ کے بچے کھچے تتو آتنکوادی کاروائیاں کرتے رہتے ہیں۔ عراقی سوتروں نے آج شکروار کو اعلان کیا ہے کہ موصل کے دکشن پشچم میں ایک سرکشا آپریشن کیا گیا جس کے دوران آتنکوادی گٹ داعش کے مہتوپورن 9 سدسیوں کو مار گرا گیا۔ اسی پرکار داعش کے ٹھکانوں اور ایک سرنگ پر ہوائی حملہ بھی کیا گیا۔ عراقی سوتروں کے انوسار داعش اس سرنگ کا پریوگ کرتا تھا۔ سری لنکا کے راشٹرپتی گوٹابایا راج پکشے نے شکروار کو 9 نئے کیبنٹ منتریوں کو شپتھ دلائی۔ راشٹرپتی دوارا پردھان منتری رانیل وکرم سنگھے کو نیوکت کیا جانے کے ایک سپتاہ سے ادھک سمے کے بعد منتریوں کو شپتھ دلائی۔ راشٹرپتی نے 4 بار منتریوں کے پردھان راشٹرپتی نے 4 بار سری لنکا کے پردھان منتری رہ چکے وکرم سنگھے کو ایک بار پھر یہ پد سونپا ہے۔ نئے منتریوں میں مکھیا وپکشی دل سماگی جن بال ویگیا کے 2 منتری شامل ہیں جبکہ باقی راجپکشے کی پارٹی کے نیتا شامل ہیں۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں۔ آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے کابل کے سب سے اہم چوراہے پر بنے مسجد الاقصی کے پرتیک کے بارے میں،
جس مان و عقل مان با مردم خود سستیم،
اور پھر بات کریں گے یوکرین یدھ میں شامل ہوئے لیزر ہتھیاروں کے بارے میں،
یوکرین کے خلاف روس دوارا آرمبھ کیے گئے وشیش سینیہ آپریشن،
اور انت میں چلیں گے بھارت، جہاں کشمیر کے پورو مکھ منتری عمر عبداللہ نے مودی سرکار پر جم کر حملہ بولا ہے۔
بھارت پرشاست جموں کشمیر کے بھوت پورو مکھیہ منتری اور
تو دوستوں، سب سے پہلے بات کرتے ہیں کابل کے سب سے ویست چوراہوں میں سے ایک میں مسجد الاقصی کے بنے پرتیک کے بارے میں۔ کابل کے میئر نے مسجد الاقصی کو لے کر کیا دیا بیان، اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں۔ کابل سے آئی آر آئی بی کے سنواد داتا بہنام یزدانی، ہمارے ساتھی محمد مہندی کی آواز میں۔
اس سال انتراشٹریہ قدس دیوس کے اوسر پر کابل کے سب سے ویست چوراہوں میں سے ایک میں مسجد الاقصی کے پرتیک کا نرمان شروع کیا گیا تھا، جو اب پورا ہو چکا ہے، اور اس کا ادگھاٹن افغانستان کے عام لوگوں اور اس دیش کی انترم سرکار کے ورشٹھ ادھیکاریوں کی اپستھتی میں کیا گیا۔ مسجد الاقصی کے پرتیک کو کابل کے سب سے اہم چوراہے پر، جو کمپنی کے نام سے مشہور تھا، بنایا گیا ہے، اور اب اس چوراہے کو الاقصی چوراہے کے نام سے ہی جانا جائے گا۔ کابل کے نگر پالیکا کے پروکتا کا کہنا ہے کہ ہم نے کابل کے دل کہے جانے والے چوراہے پر اس لیے مسجد الاقصی کے پرتیک کا نرمان کیا ہے تاکہ ہم یہ بتا سکیں کہ ہمارا دل اور آتما فلسطین کی پیڑت جنتا کے ساتھ ہے۔ کابل میں مسجد الاقصی کے بنے پرتیک کے ادگھاٹن کے موقع پر اس دیش کی جنتا نے اسلامی جگت سے مانگ کی ہے کہ اسرائیل دوارا فلسطینی جنتا کے خلاف بڑھتے ہوئے اتیاچاروں کو روکنے کے لیے ایک جٹ ہو کر اویدھ زانی شاسن کو منہ توڑ جواب دیں۔
جسمان و قلبان با مردم قدس هستیم.
افغان ناگرک کا کہنا ہے کہ میرا شریر اور میری آتما فلسطینی راشٹر کے ساتھ ہے، ہم فلسطینیوں کے سنگھرش میں خود کو شامل مانتے ہیں
فلسطین کو.
ایک انی افغان ناگرک کا کہنا ہے کہ بیت المقدس اور مسجد الاقصا اس سمے عوائد زانی شاسن کے چنگل میں ہے، ہم سبھی مسلمانوں کو اسرائیل کے اتیاچاروں کے خلاف ایک جٹ ہونے کی ضرورت ہے. کابل کے میئر نے بھی مسجد الاقصا کے پرتیک کے ادگھاٹن کے موقع پر لوگوں کو سمبودھت کرتے ہوئے کہا،
دا ازموش قبلہ اول،
بیت المقدس شہر میں استھت مسجد الاقصا ہمارا پہلا قبلہ ہے.
مهم ترین چاک خود را.
ایک استھانی ناگرک کا کہنا ہے کہ افغانستان کی انترم سرکار نے ایک مہتوپورن قدم اٹھایا ہے، مسجد الاقصا کے پرتیک کا نرمان کر کے یہ ثابت کیا ہے کہ ہم مسلمانوں کے سب سے اہم مدعے کو نہیں بھولے ہیں اور نہ ہی اسرائیل دوارا فلسطینیوں پر کیے جا رہے اتیاچاروں کو بھولے ہیں. اسی طرح افغانستان کے لوگوں نے اس شبھ اوسر پر عرب دیشوں سے اپیل کی ہے کہ وہ عوائد زانوی شاسن کی سازشوں کا حصہ بن کر مسلمانوں کی پیٹھ میں چھرا نہ گھوپیں. بتا دیں کہ فلسطینی جنتا کا سمرتھن بیت المقدس کی آزادی اور مسجد الاقصی کی سرکشا ہمیشہ سے ہی افغانستان کی جنتا کا مکھیہ مدعا رہا ہے.
بہنام یزدانی، خبرگزار صدا و سیما، کابل.
اور اب چرچا کرتے ہیں یوکرین یدھ میں روس دوارا اتارے گئے لیزر ہتھیاروں کو لے کر مچے ہنگامے اور وش یدھ کو لے کر کہی جا رہی باتوں کے بارے میں. اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی احمد عباس.
یوکرین کے خلاف روس دوارا آرمبھ کیے گئے وشیش سینیہ آپریشن کے 86 دن ہو گئے ہیں. اب کیول 14 دن اور بچے ہیں جس کے بعد روس یوکرین یدھ کے 100 دن پورے ہو جائیں گے. یدھ ابھی چل رہا ہے اور دونوں یدھرت دیشوں کے بیچ شانتی وارتا بھی رکی ہوئی ہے. اس بیچ سماچار ایجنسی تاس نے سوچنا دی ہے کہ روس کے اپ ودیش منتری یوری بوری سوف نے ایک ٹیلی ویژن ساکشاتکار میں کہا کہ زادرہ پرنالی کے روپ میں جانے جانے والے اتیادھنک لیزر ہتھیاروں کا اپیوگ اب یوکرین میں چل رہے سینیہ ابھیان کے دوران کیا جائے گا. انہوں نے کہا کہ زادرہ لیزر پرنالی 5 کلومیٹر کی دوری پر اپنے لکشوں کو نشٹ کرنے، 1500 کلومیٹر کی دوری پر سبھی نگرانی اپگرہوں کو جام کرنے، وبھن پرکار کے ڈرون کو نشٹ کرنے اور سب سے آدھنک میسائلوں کو فائر ہونے سے روکنے میں سکشم ہے. بوریسوف نے کہا کہ زادرہ لیزر سسٹم کو یوکرین کی سیماؤں پر موجود روسی سینیہ اڈوں کی اور بھیجا جا رہا ہے اور ان ہتھیاروں کی پہلی پیڑھی کا جلد ہی استعمال کیا جائے گا. اس بیچ یوکرین کے راشٹرپتی ولودیمیر زیلنسکی کا کہنا ہے کہ روس کو لیزر ہتھیاروں کا استعمال اس یدھ میں کرنا پڑ رہا ہے، اسی بات سے ظاہر ہے کہ ان کا سینیہ آپریشن ناکام رہا. اس کو دیکھ کر لگتا ہے کہ یہ دوتیہ وشو یدھ کے سمے کے نازی جرمنی کے دوارا امیزنگ ویپنز کو یدھ میں اتارنے کی کوشش کی ایک نقل ہے. جواب میں روس نے دعویٰ کیا کہ وہ ڈرون ویمانوں کو تباہ کرنے کے لیے نئی پیڑھی کے لیزر ہتھیاروں کا استعمال کر رہا ہے. وہیں روس کی راشٹریہ سرکشا پریشد کے اپادھیکش دیمیتری میدویدیو نے کہا کہ ان کا دیش تیسرے وشو یدھ کی انومتی نہیں دے گا. سروو پرماڑو سینتر کا نریکشن کرنے کے بعد ایک سماروہ میں بولتے ہوئے دیمیتری میدویدیو نے کہا کہ اتیادھنک وشوسنی اور کشل ہتھیاروں کا ہمارا بھنڈار ان لوگوں کی مہتواکانکشاؤں کو کچل دے گا جنہوں نے تیسرا وشو یدھ شروع کرنے کا سپنا دیکھا تھا. انہوں نے کہا روس تیسرے وشو یدھ کو پھیلنے نہیں دے گا اور مجھے لگتا ہے کہ یہ دھیان رکھنا مہتوپورن ہے کہ ہمارے پاس اپنے دیش پر کسی بھی حملے کا تیزی سے اور نرنائک جواب دینے کی پوری شکتی ہے. بتا دیں کہ روس کے راشٹریہ سرکشا پریشد کے اپادھیکش نے اس سے پہلے نیٹو کے سدسیہ دیشوں دوارا یوکرین کو دیے جا رہے ہتھیاروں پر پرتکریا دیتے ہوئے چیتاونی دی کہ یہ ایک پورن پرماڑو یدھ میں بدل سکتا ہے. کل ملا کر روس یوکرین یدھ سے جہاں دنیا پر تیسرے وشو یدھ کا خطرہ منڈرا رہا ہے، وہیں اس یدھ کا سب سے بڑا نقصان یہ ہوا کہ دنیا بھر کے دیشوں میں دھروی کرن تیز ہو گیا ہے. فن لینڈ اور سویڈن نے نیٹو کی سدستا کے لیے آویدن کر دیا ہے، لیکن نیٹو کے ہی سدسیہ ترکی نے ان دیشوں کو سدستا دینے کا ویرودھ کیا ہے. ادھر پورے گھٹنا کرم پر روس کے راشٹرپتی ولادیمیر پوتین کا کہنا ہے کہ روس کو فن لینڈ اور سویڈن دوارا نیٹو کی سدستا کے لیے آویدن کرنے کو لے کر کوئی سمسیا نہیں ہے کیونکہ روس کو اس سے سیدھا خطرہ نہیں ہے. حالانکہ ان دیشوں میں نیٹو کے کسی بھی سینیہ وستار پر وہ اپنی پرتکریا ضرور دے گا. وہیں پوتین کے الٹ روس کے اپ ودیش منتری سرگئی ریابکوف نے فن لینڈ اور سویڈن کے نیٹو میں شامل ہونے کے ارادے کو گمبھیر غلطی بتایا ہے۔ ریابکوف نے بل دے کر کہا کہ روس ایسی استھتی کو برداشت نہیں کرے گا اور ایسا کرنے سے یورپی مہادویپ میں سینیہ تناؤ سمانانتر استر سے بڑھ جائے گا۔ وہیں امریکہ نے دونوں نارڈک دیشوں کو نیٹو میں شامل ہونے کو لے کر خوشی ظاہر کی ہے۔ بہرحال امریکہ کی خوشی اور اس کی شیطانی نیتیوں کے کارن دنیا میں آنے والے سمے میں ایک بار پھر شیت یدھ کا دور پیدا ہونے کے آثار ہیں۔
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں جموں کے دورے پر پہنچے کشمیر کے پورو مکھیہ منتری عمر عبداللہ کے اس بیان کی کہ جس میں انہوں نے کہا ہے کہ مودی سرکار نے اب تک جو بھی وعدہ کیا ہے وہ سب جھوٹا نکلا ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمواددات سپتے محمد حسن۔
بھارت پرشاست جموں کشمیر کے بھوتپورو مکھیہ منتری اور نیشنل کانفرنس کے اپ پرمکھ عمر عبداللہ نے کہا ہے کہ نئی دہلی نے کشمیر کے حوالے سے جتنے بھی وعدے کیے وہ سب جھوٹ ثابت ہوئے۔ انہوں نے آروپ لگایا کہ جموں کشمیر سے اس کی شناخت تو چھینی گئی پرنتو ان کے انوسار جموں کشمیر میں شانتی نہیں آئی۔ انہوں نے کہا کہ نئی دہلی کشمیر کے حوالے سے جتنے بھی وعدے کر رہی ہے یا جتنے بھی دعوے کر رہے ہیں وہ جھوٹ پر مبنی ہے۔ اپنی جموں یاترا کے بیچ انہوں نے کئی جن سبھاؤں کو بھی سمبوجھت کیا۔ انہوں نے کہا کہ یہ تاثر دیا جا رہا ہے کہ جموں کشمیر میں ودھان سبھا کے چناؤ ہونے جا رہے ہیں، پرنتو ابھی تک ایسا کچھ سمجھ میں نہیں آ رہا ہے اور نہ ہی الیکشن کمیشن اس حوالے سے کوئی ٹٹ پنی کر رہا ہے۔ انہوں نے کہا کہ 5 اگست 2019 کو جو استھتی جموں کشمیر میں پیدا ہوئی اور جو دعوے کیے گئے، یہ کہا گیا کہ اب جموں کشمیر میں دودھ کی نہریں بہیں گی اور یہاں پر شانتی آئے گی، پرنتو زمینی استر پر کیا ہو رہا ہے یہ اب وشو اور بھارت کے سامنے ہے۔ انہوں نے کہا کشمیر کو یہ کہا جاتا ہے کہ وہ بھارت کا تاج ہے، پرنتو جس طرح سے کشمیر میں لوگوں کے ساتھ ویوہار ہے اس نے لوگوں کے دلوں میں بہت زیادہ نفرت پیدا کی ہے اور ضرورت اس بات کی ہے کہ اس واتاورن کو چینج کیا جائے۔ انہوں نے کہا کہ اس سلسلے میں نئی دہلی پر یہ ذمہ داری عائد ہوتی ہے کہ وہ اپنی نیتیوں میں تبدیلی لائے۔ عمر عبداللہ نے کہا کہ وہ جموں اس لیے آئے ہیں کہ وہ چاہتے ہیں کہ جموں و کشمیر ایک جٹ رہیں اور ایکتا کے ساتھ کام کریں۔ انہوں نے کہا کہ جموں کشمیر وبھن کلچروں کا راجیہ ہے اور ہم یہ پرارتھنا کرتے ہیں کہ یہاں پر لوگ شانتی پوروک کے ساتھ اپنی زندگی بسر کریں۔
اگر دورے صرف الیکشن کے لیے ہوتے تو پھر ہم 5 یا 6 سال کے بعد یہاں دورے لگا رہے ہوتے، لیکن ہماری کوشش یہ رہی ہے کہ بیچ بیچ میں آئیں، ساتھیوں سے ملاقات کریں، لوگوں سے ملاقات کریں اور ان کو سنیں کہ ان کے جذبات، ان کے خیالات کیا ہیں۔ اور لگاتار یہ سلسلہ کوئی نیا نہیں ہے، 5 اگست 2019 سے پہلے بھی ہماری یہ کوشش رہتی تھی۔ 2019 کے بعد حالات کچھ ایسے رہے، پہلے تو ہم بند تھے، پھر پورا ملک کووڈ کی وجہ سے بند ہوا، اب آہستہ آہستہ کھلنا شروع ہو گیا تو ہمارے دورے بھی دوبارہ شروع ہوئے۔ اس دورے کا الیکشن سے کوئی لینا دینا نہیں، ہم وہ واحد جماعت ہیں جو یہاں امن امان چاہتی ہے، جو بھائی چارے کو قائم اور دائم رکھنا چاہتی ہے۔ ہم علاقے کو علاقے سے نہیں لڑواتے، ہم کشمیر کو جموں سے نہیں لڑواتے، ہم ہندو کو مسلمان سے نہیں لڑواتے، ہم گجر کو پہاڑی سے نہیں لڑواتے، ہم ہر کسی کو جوڑنے کا کام کرتے ہیں اور یہی میسج اور یہی مشن لے کے ہم آگے چلے ہیں۔
اس بیچ سری نگر جموں مارگ پر ایک بڑی ہی درگھٹنا گھٹی ہے جس میں ایک ٹنل میں ابھی تک 9 لوگوں کے پھنسے رہنے کی خبر ہے، جبکہ بتایا جاتا ہے کہ اس درگھٹنا میں ایک مزدور کی ہتیا ہوئی ہے اور 3 کو ریسکیو کر دیا گیا ہے۔ جموں پرشاسن کے بڑے ادھیکاری اس وقت گھٹنا استھل پر موجود ہیں۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
شروتاؤں، راجنیتک چرچا کا دینک کاریکرم اب یہیں سماپت ہوتا ہے۔ یہ ریڈیو تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا وگیان کی ڈگر، لیکن اس سے پہلے پرستوت ہے کاریکرم پتر سنسار۔
پتر سنسار۔
दोस्तों, कार्यक्रम पत्र संसार में आपका स्वागत है। भैया रविश और दीदी मरियम का सलाम स्वीकार कीजिए।
दोस्तों, हमें आशा है कि आप जहां कहीं भी होंगे सकुशल होंगे और अपना मन पसंद कार्यक्रम सुनने के लिए तैयार होंगे।
बिल्कुल, दीदी ने सही कहा। आप जहां कहीं भी होंगे, वैसे जहां भी होंगे, इस वक्त भारत में जो है दीदी बहुत ही भीषण गर्मी पड़ रही है, तो हमें वो इनके लिए दुआ करते हैं, अपने तमाम श्रोताओं के लिए, जो भारतीय श्रोता हैं, जो हमारे पाकिस्तान के श्रोता हैं, उन सब के लिए कि वो इस गर्मी से निजात पाएं किसी तरह से, और वो ईश्वर जो है, अल्लाह जो है, जल्दी से वर्षा जो है बरसाए ताकि इस गर्मी से थोड़ा सा उन्हें राहत मिले।
और यहाँ का भी मौसम बता ही दीजिए फिर।
तो दोस्तों, यहाँ का मौसम दीदी बताने के लिए इसलिए कह रही कि यहाँ का जो आजकल मौसम है बहुत ही खुशगवार मौसम है, बहुत ही सुहाना मौसम हो रहा है। और पहले ये उम्मीद की जा रही थी थोड़ा गर्मी होगी, लेकिन अभी तक ऊपर वाले की कृपा से गर्मी नहीं है और मौसम में काफी जो है वो खुनकी, जिसे कहते हैं ठंडक जो है, वो भी पाई जाती है।
जी जी, तो चलते हैं ईमेल की तरफ। और ये है साखनी उत्तर प्रदेश से, रिजवान अस्करी लिखते हैं कि भारत में अलविदा जुम्मा के दिन कुद्स दिवस कुछ क्षेत्रों में प्रदर्शन की अनुमति नहीं थी। भारत के कुछ क्षेत्रों में कुद्स दिवस के दिन प्रदर्शन करने की अनुमति नहीं दी गई, और प्रदर्शन करने की नहीं बल्कि वर्तमान में भारत में लाउडस्पीकर का मुद्दा भी गंभीर है। हिंदुस्तान अपने संविधान की आत्मा को खो रहा है। भारत को चाहिए कि वो एक शक्तिशाली राज्य बना रहे। अगर इसके अंदर रहने वाली जनता ही क्रूर हो जाएगी तो यहाँ की व्यवस्था ही बिगड़ जाएगी और हमारा भारत कई सदियों से पीछे चला जाएगा। आगे लिखते हैं कि भारत को विभिन्नता में एकता रखने वाला राज्य माना गया है। भारत एक धर्मनिरपेक्षता राज्य है, यहाँ सभी धर्मों का सम्मान किया जाता है, लेकिन कुछ अराजकतावादी तत्व भारत की संप्रभुता, एकता और अखंडता को आए दिन खत्म करने की कोशिश कर रहे हैं। मेरी बात का सारांश यही है कि हम सभी को मानवता के साथ रहने की अधिक से अधिक कोशिश करनी चाहिए। हमें एक दूसरे की भावना को समझना चाहिए। आखिरकार मनुष्य जाति ही सर्वश्रेष्ठ है।
बिल्कुल सही कहा।
बहुत ही लंबा ईमेल था जी,
बहुत ही लंबा, लेकिन बहुत ही अच्छा और बहुत अच्छी अच्छी बातें की हैं आपने रिजवान अस्करी जी। लेकिन इसमें कुछ बातें मैं अपनी पर्सनली जो है ऐड करना चाहता हूँ, वो ये है कि माइक वगैरह जो है, जो लाउड स्पीकर है, इसको हम अपने मजहब से जोड़कर ना देखें। ये दीन का हिस्सा नहीं है, धर्म का हिस्सा नहीं है। और अगर कानूनी तौर पर भी और इन मानवता के तौर पर भी इस लाउड स्पीकर से किसी को परेशानी होती है, किसी को मुश्किल होती है और उससे पसंद नहीं है, तो हम उसको कम कर सकते हैं। इससे हमारे धर्म पर कोई आँच नहीं आने वाली। इसलिए मैं कह रहा हूँ कि ये छोटे छोटे मुद्दों को अगर हम अपने धर्म से जोड़कर देखेंगे तो हमें लगेगा जैसे हमारे धर्म पर आक्रमण हो रहा है, हमला हो रहा है। तो इनको बहुत ही आराम से, सुकून से, हाँ कुछ ऐसी चीज़ें हैं जो आपने अपने ईमेल में कही हैं वो बहुत ही सच हैं। और बहरहाल भारत जो एक महान देश है, ये देश को गंगा जमुना तहजीब का देश माना जाता है, संस्कृति का देश माना जाता है। यहाँ बहुत सारे मजहब के लोग एक साथ मिलकर रहते हैं और हमें उम्मीद है और आशा है कि भारत में इसी तरह लोग आगे भी रहते रहेंगे।
जी,
तो दोस्तों अभी हम बात कर रहे थे अपने प्रिय श्रोता रिजवान अस्करी के एक ईमेल के ऊपर, लेकिन अब चलते हैं दीदी के पास और देखते हैं कि उनके सांस्कृतिक पिटारे में आज क्या है।
जी, तो हम जा रहे हैं ईरान के पश्चिमी क्षेत्र में। बुखार नामक एक नगर है और यहाँ पे प्राचीन मिट्टी के बर्तनों को स्विट्जरलैंड से स्वदेश लौटने के बाद तेहरान में ईरान के राष्ट्रीय संग्रहालय में यहाँ के जो मिट्टी के बर्तन थे उसे प्रदर्शित किया गया है। तामचीनी मिट्टी की ईंटों और पांडुलिपियों का संग्रह इटली और स्विट्जरलैंड के बीच की सीमा पर एक गोदाम में रखा गया था। मिट्टी के बर्तनों का अनुमान 3000 साल से अधिक पुराना है। पुरान अवशेषों के अवैध मालिक ने उन्हें लोवर संग्रहालय या लंदन के संग्रहालय को बेचने का इरादा किया। प्राचीन वस्तुओं की जाँच करने के बाद विशेषज्ञों ने महसूस किया कि वे मूल रूप से ईरान के थे और उन्हें देश से बाहर तस्करी कर लाया गया था। اس پر ایک مقدمہ معاملے کو دیکھنے کے لیے دائر کیا گیا تھا۔ لاہور سنگرہالے اور لندن سنگرہالے کے وشیشجوں دوارا سہایتا پراپت ایرانی ادھیکاری حال کے ورشوں میں قانونی چینلوں کے مادھیم سے معاملے کو آگے بڑھا رہے ہیں اور اینٹوں پر پنکھوں والے جیووں یا جیومیتی آکرتیوں کے چتر بھی موجود ہیں۔ ادھیانوں سے پتہ چلا ہے کہ پیٹرن پورو اکمنیشی شاسن کال سے ہے۔ پراتتوویدوں کا ماننا ہے کہ مٹی کی اینٹیں مول روپ سے ایک عمارت کا حصہ تھیں جسے آج بوکان کے نام سے جانا جاتا ہے۔
دیدی آپ نے بہت ہی اچھی ایک تو خبر پہنچائی ہے اور ایک بات اس میں ضرور ایڈ کرنا چاہتا ہوں اور وہ یہ ہے کہ ایران نے جو ایران کی سنسکرتی ہے، جو ایران کا جو کلچر ہے وہ اس کا اتہاس ایک تو بہت زیادہ پرانا ہے۔ دنیا کے پرانے کلچروں میں، سنسکرتیوں میں ایران کا نام آتا ہے۔ اس کے ساتھ ساتھ ایران نے وش کو جو ہے وہ اس طرح کی جو سامگری ہیں جیسے مٹی کے برتن اور بھی بہت ساری چیزیں، اس سے جڑی ہوئی تمام چیزیں، ایران نے وش کو بہت ہی زیادہ مولوان چیزیں جو ہے وہ دی ہیں۔ اور آج وش میں جب بھی کوئی بھی چیز اس طرح کی باتیں ہوتی ہیں تو اس میں اوش یعنی ضرور سے ضرور ایران کا نام آتا ہے۔
بھیا خوبی یہ کہ اب جو بھی جس کہیں سے بھی اب یہ جو ایتیہاسک چیزیں لے جا رہے ہیں اسے واپس دے رہے ہیں دوسرے دیش جو ہے، جن کے پاس ہمارے جو جتنے بھی سانسکرتک اوشیش ہے وہ اسے واپس دے رہے ہیں۔
دیکھیے ابھی بھی بہت ساری چیزیں جو آپ کے برٹش نے یعنی برٹن نے اپنے راج میں یہاں سے ایران، نہ کیول ایران سے، دنیا کے الگ الگ دیشوں سے چرا کر لے گئے ہیں، بلکہ میں یہ کہتا ہوں کہ دنیا کا سب سے بڑا چور اگر کوئی ہے تو وہ برٹن ہے۔ تو اور الگ الگ راجیوں الگ الگ دیشوں سے چوری کر کے لے کے گئے ہیں اور ابھی تک ان کے سنگرہالوں میں ہیں، وہ وہاں کی خوبصورتی بڑھا رہا ہے جبکہ وہ چوری کا مال ہے اور ان کو چاہیے کہ ان دیشوں کو ان تمام چیزوں کو واپس کر دیں۔ تو شروتاؤں، ہمیں آشا ہے کہ آپ کو بوکان کے یہ مٹی کے برتن جو ہیں پسند آئے ہوں گے، اور جب ایران آئیے گا تو ایک مرتبہ چلیے وہاں ہمارے ساتھ چلیے گا، آپ کو ہم گھما کے لائیں گے اس علاقے میں۔ ایران کے پشمی کھیتر میں یہ علاقہ بوکان جو ہے وہ استھت ہے۔ اب چلتے ہیں دیدی کے پاس۔ دیدی ہمارے شروتاؤں، پریہ شروتاؤں کے کمنٹس کیا ہیں آج کے؟
جی سب سے پہلے تو چلتے ہیں ترکی۔ ترکی سویڈن اور فنلینڈ کے نیٹو میں شامل ہونے کا ورودھ کرے گا اردوغان۔ اس پر جواد جعفری لکھتے ہیں، فنلینڈ یدھ اپرادھی کے لیے ایک مانو ڈھال بن گیا ہے۔ نیٹو نہ کیول فنلینڈ، سبھی یوروپین ناٹو سدس سے سنیکت راج امریکہ کے لیے مانو ڈھال ہے، یا پروکسی یا توپ چارہ۔
دیکھیے بالکل آپ نے بات صحیح کہی ہے، اس ٹائم جو نیٹو کی جو بھومیکا ہے وش استر پر دیدی وہ بہت ہی نکاراتمک بھومیکا رہی ہے۔ اس نے کبھی بھی شانتی کے لیے، سرکشا شانتی پردان کرنے کے لیے کوئی بھی کام نہیں کیا ہے، بلکہ اس کا کام ہی یہی ہو گیا ہے کہ وہ اگر کہیں پر یدھ نہیں ہو رہا ہو، کہیں پر آگ نہیں لگ رہی ہو تو ناٹو وہاں پر جو ہے پرویش کرتا ہے اور وہاں پر آگ لگا دیتا ہے۔ تو اس ٹائم پورے دنیا اس بات کا کو احساس کر رہی ہے، محسوس کر رہی ہے کہ ناٹو کا کام ہی جو ہے وہ شانتی لانا نہیں ہے، بلکہ جو شانتی ہے اس کو ختم کرنے کا کام رہ گیا ہے ناٹو کا۔
جی یوکرین یدھ میں ہمارا مقابلہ سیدھے امریکہ سے ہے روس۔ اس پر حمید حمیدی لکھتے ہیں، یہ سمبھو ہے کیونکہ وائٹ ہاؤس ان ویکتیوں دوارا چلایا جاتا ہے جو روس کو نش کرنے کے لیے کسی بھی دوری تک جاتے ہیں، اور روس کو ایک باکس میں رکھنے کے کرم میں مدھیہ پور میں ان کے گندے کاموں کا وستار کر سکے جو ٹرمپ پرشاسن نے شروع کیا تھا۔ یہ کسی کی پرواہ نہیں کرتے اور نہ ہی سمان کرتے ہیں اور نہ ہی مانو جیون اور مانو گریما کے لیے کوئی بھاونا رکھتے ہیں۔ ان کا میڈیا ہمیشہ یوکرین کی سینا دوارا روسی سینا کو کچھ کھیتروں سے باہر دھکیلنے کے بارے میں بات کرتا ہے، لیکن اس تتھیہ کا الیکھ نہیں کرتا ہے کہ روس نے یوکرین کی سینا کے کھیتر پر قبضہ کرنے سے کچھ ہی دن پہلے ان کھیتروں کو چھوڑ دیا تھا۔ اس کا مطلب یہ نہیں ہے کہ بریٹن یدھ جیت رہا ہے، وہ واستو میں پہلے یدھ کا وستار کریں گے اور پھر اس میں شامل ہو جائیں گے اور ایک بڑے یدھ کی شروعات ہوگی اور وہ امریکی لوگوں کو ان کے ساتھ جانے کی استھتی میں ڈال دیں گے۔
तो दोस्तों वापस चलते हैं दीदी के पास और देखते हैं दीदी आगे का कार्यक्रम क्या है।
जी आज है हमारी शहनाज हसन का दूसरा भाग, जिन्होंने हमारी जो बहुत ही अच्छी सहकारी थी, और उनका पहला भाग हमने पिछले कार्यक्रम में सुनवाया था, आज हम दूसरा भाग सुनवा रहे हैं। तो यह है गुड़गांव से शहनाज हसन।
देश की आध्यात्मिक नगरी के रूप में उत्तर पूर्व में स्थित अगर मशहद शहर का वर्णन ना किया तो कुछ ना किया। इमाम रजा का रोज़ा देखो तो नज़रों में समा जाता है, विश्व भर से श्रद्धालु दर्शन के लिए आते हैं। इतना वैभव तो किसी बड़े बड़े बादशाह के महल में भी नहीं होगा जो हम लोगों को इमाम रजा के रोज़े में दिखाई देता है। सोने के बहुत बड़े बड़े दरवाजे, बहुत बड़ा सोने का गुंबद, उसके अलावा इतने झूमर लटकते हुए, इतना सुंदर बनाया है ईरानियों ने कि सचमुच देख के लगता है स्वर्ग पृथ्वी पर उतर आया है। और इन्हीं इमाम रजा की बहन का एक रोज़ा है, वो तेहरान से तकरीबन 135 या 150 किलोमीटर की दूरी पर है, और वो कुम नगर है जहाँ पे आध्यात्मिक नगर है, और वहाँ पर धार्मिक पढ़ाई भी होती है, उसकी यूनिवर्सिटीज़ भी हैं। तो वहाँ उनका रोज़ा है, वो भी उतना ही भव्य है, और वहाँ पे भी बहुत सारे श्रद्धालु आते हैं और नमन करते हैं उनका। उसके अतिरिक्त ईरान में बहुत से ड्राई फ्रूट्स यानी पिस्ता, बादाम, अखरोट, ये सब बहुत होता है, जैतून बहुत होता है, केसर विशेष रूप से वहाँ का प्रसिद्ध है, और एक प्रकार का ईरान में चावल होता है जिसे दुम सियाह कहते हैं, वो इतना स्वादिष्ट और सुगंधित होता है कि अगर आप एक घर में पकाएं तो बहुत दूर तक उसकी स्मेल जाती है, उसकी खुशबू जाती है, पर बहुत कम मिलता है ईरान में, ज़्यादातर उसको एक्सपोर्ट कर देते हैं। तो अंत में ईरानी कौम का वर्णन करना भी ज़रूरी समझते हुए मैं ये कहना चाहूँगी कि वहाँ के लोग अत्यंत सहनशील और अतिथि प्रेमी होते हैं, उनका अपनी मान्यताओं पर पूर्ण विश्वास है, और उनकी भाषा जो है वो तो फारसी है, ये तो आप लोगों को पता ही होगा। और इतने दिन वहाँ रहने के बाद बहुत घूमे, बहुत देखा, बहुत कुछ जाना, काफ़ी अनुभव प्राप्त किए, लेकिन सबसे ज़्यादा अनुभव जो थे वो रेडियो तेहरान के थे, जिसमें के इतने अच्छे अच्छे हमारे मित्र हमें मिले, और इतना अच्छा काम था वो, और उसके अलावा जो हमारे जो पत्र आते थे, जो श्रोता जो थे उनसे बहुत अच्छा नाता बन गया था, और अभी भी कुछ श्रोताओं को याद करते हैं तो कभी कभी लगता है कि कितने अच्छे दिन थे वो। बहरहाल ईरान एक बहुत ही सुंदर और अच्छा देश है, और दुआ है कि हमेशा वो अपने सर अपना ऊंचा करके अपना जीवन व्यतीत करे।
ये शहनाज हसन थी, और मेरी उनसे मुलाकात तो नहीं है दीदी, पर जितना उनके बारे में सुना हूँ उससे ऐसा लगता है कि जैसे वो आज भी हमारे बीच यानी हमारे कार्यालय में हैं, और बहुत ही नेक और अच्छी महिला थी। तो दोस्तों इसी के साथ हमारे कार्यक्रम का समय यहीं पर समाप्त होता है। अपने भैया रविश और दीदी मरियम को इजाज़त दीजिए।
खुदा हाफिज़।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। विज्ञान की डगर।
दोस्तों, कार्यक्रम विज्ञान की डगर की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आज के कार्यक्रम में हम ज्ञान विज्ञान के क्षेत्र में दुनिया और ईरान में होने वाली प्रगतियों के विषय पर रोशनी डालेंगे। स्वाति और अख्तर अब्बास का सलाम स्वीकार करें।
दोस्तों, एक वैज्ञानिक शोध और उपलब्धि में परदेश से ईरान टेक्नोलॉजी पार्क के शोधकर्ताओं ने बच्चों और शिशुओं में हृदय रोग के निदान के लिए एक प्रणाली तैयार करने में सफलता प्राप्त की है, जिसका तकनीकी ज्ञान केवल बेल्जियम के पास ही था। जन्मजात दिल की बीमारी बच्चों में सबसे आम प्रकार की जन्मजात बीमारी है और कई बच्चे बिना किसी स्पष्ट लक्षण के इस गुप्त रोग के साथ पैदा होते हैं। कुछ मामलों में 12 वर्ष की आयु से पहले जन्मजात हृदय रोग का निदान और उपचार करने में विफलता के अपरिवर्तनीय परिणाम होते हैं, जैसे वयस्कता में हृदय की विफलता या हृदय रोग इत्यादि। जन्मजात रोगों से होने वाली लगभग 30% शिशु मृत्यु जन्मजात हृदय रोग से पैदा हुए बच्चों के कारण होती है। इसी कारण से ये सुनिश्चित करना महत्वपूर्ण है कि बच्चों का हृदय स्वस्थ हो और उन्हें गुप्त जन्मजात हृदय रोग न हो।
दिल की बीमारी से जूझ रहे लोग किन तकलीफों से गुजरते हैं, इससे सब वाकिफ हैं। अब सोचिए, जो बच्चे दिल के मरीज बन जाते हैं, यह उन पर किस तरह का अत्याचार है। ऐसे वक्त में जब पूरी दुनिया खतरनाक वायरस से जूझ रही हो और जो लाखों लोगों की मौत का कारण बन चुका है, बच्चों को दिल की बीमारी के जोखिम से बचाना होगा। बतौर पेरेंट्स, हमें इस बात का एहसास नहीं हो पाता है कि कैसे छोटी छोटी चीजें बच्चों में दिल की बीमारी का संकेत हो सकती हैं।
दिल की बीमारी में वयस्क मुश्किल समय से गुजारते हैं, वहीं जब बात बच्चों की आती है तो स्थिति और भी गंभीर हो जाती है। दिल से जुड़ी कई समस्याएं हैं जो बच्चों को प्रभावित कर सकती हैं। बच्चों में पहले से मौजूद हृदय रोगों में जन्मजात हृदय दोष और हृदय को प्रभावित करने वाले संक्रमण शामिल हैं। कोविड-19 के समय बच्चों को दिल से जुड़ी एक और जटिलता का सामना करना पड़ रहा है, MISC, जो हृदय वाहिकाओं को प्रभावित करती है। कुछ हृदय रोग उम्र के साथ विकसित होते हैं, जैसे आम वाती हृदय रोग और कावासाकी रोग।
बतौर पेरेंट्स, बच्चों में दिल की बीमारी के कई लक्षण होते हैं जिन पर हमारा ध्यान नहीं जाता। किसी बीमारी का पता अगर शुरुआती स्टेज पर चल जाए तो जल्दी रिकवरी की उम्मीदें बढ़ जाती हैं। तो आइए नजर डालें बच्चों में दिल की बीमारी के शुरुआती लक्षणों पर।
स्तनपान करते वक्त माथे पर जरूरत से ज्यादा पसीना आना। इसके अलावा भी बच्चों में दिल की बीमारी के कई आम लक्षण हैं जिन पर माँ बाप को नजर रखनी चाहिए। वजन बढ़ने में परेशानी, सीने में दर्द, तेजी से सांस लेने के पैटर्न, यहाँ तक कि आराम करते वक्त भी आसानी से थक जाना, होठों, जबान और नाखूनों का रंग हल्का नीला पड़ना, लगातार सांस लेने में परेशानी आना इत्यादि। माता पिता सांस लेने की समस्या को हृदय संबंधी समस्या के बजाय सांस की समस्या के रूप में देखते हैं, लेकिन अगर बच्चे को निर्धारित उपचार के बाद भी लगातार सांस लेने में तकलीफ हो रही है तो माता पिता को बाल रोग विशेषज्ञ से सलाह लेनी चाहिए।
अब तक बच्चों में अव्यक्त जन्मजात हृदय रोग का का सटीक निदान केवल इकोकार्डियोग्राफी की सहायता से बाल रोग कार्डियोलॉजी केंद्रों में ही संभव था और बच्चों में जन्मजात हृदय रोग की सटीक जांच के लिए गैर आक्रामक प्रणाली के बारे में चिकित्सा जगत को पता नहीं था। इसलिए शोधकर्ताओं ने बच्चों में गुप्त जन्मजात हृदय रोग के निदान के लिए एक गैर आक्रामक प्रणाली की शुरुआत की जिसे पूया हार्ट के शोधकर्ताओं ने तैयार किया है। यह प्रणाली स्मार्ट डिजिटल फेनोकार्डियोग्राफ है।
इस उपकरण की मदद से बच्चों में जन्मजात हृदय रोगों का निदान किया जा सकता है और बीमार बच्चे के लिए होने वाले अपूर्णीय जटिलताओं को रोका जा सकता है। ये उपकरण एक गैर आक्रामक प्रणाली है जो बच्चों के दिल की आवाज के आवृत्त बैंड को मापकर और उसका वर्णन करके जन्मजात और अधिग्रहित हृदय रोगों का पता लगाती है।
शहीद बहेश्ती विश्वविद्यालय के लेजर और प्लाज्मा अनुसंधान संस्थान के ऑप्टोजेनिक्स विभाग के शोधकर्ताओं ने ऑप्टिकल प्रोब बनाने में सफलता प्राप्त की है जिसमें ऑप्टोरोड नामक तंत्र को एक साथ रिकॉर्ड करने और उत्तेजित करने की क्षमता पाई जाती है ताकि चलते हुए जानवरों न्यूरो सिस्टम को नियंत्रित किया जा सके। इस योजना के शोधकर्ता के अनुसार ऑप्टोजेनेटिक तकनीक में ऑप्टोरोड का उपयोग जीवित उत्तकों में विशिष्ट कोशिकाओं के कार्य के अध्ययन और नियंत्रण की अनुमति देता है। शहीद बहेश्ती यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज के न्यूरोसाइंस रिसर्च सेंटर में जानवरों पर ऑप्टिकल हाइड्रोथर्मल परीक्षण सफलतापूर्वक किया गया है।
दोस्तों, शोधकर्ताओं के अनुसार मस्तिष्क विभिन्न प्रकार की तंत्रिका कोशिकाओं से बना होता है और एकल कोशिका को अलग करने तथा मस्तिष्क की गतिविधियों का विश्लेषण करने से मस्तिष्क तक सही समझ और पहचान पहुंचाने में मदद मिलती है। बहुत छोटे विशिष्ट न्यूरॉन्स से विद्युत संकेतों को पकड़ना और एकल कोशिका की गतिविधियों को सटीक रूप से अलग करना चिकित्सा जगत की अहम चुनौती समझी जाती है। न्यूरो संबंधी रोगों की पहचान, निदान और उपचार में विद्युत विधियों की तुलना में ऑप्टिकल विधियां अधिक सटीक और कम हानिकारक हैं और न्यूरो साइंस के अध्ययन के लिए ये एक अच्छा साधन है।
एकल इकाइयों के संकेतों को मापने के लिए इलेक्ट्रोड की स्थिति को ठीक से नियंत्रित करने और वास्तविक समय में तंत्रिका संकेतों को संसाधित करने के लिए प्रौद्योगिकियों का विकास न्यूरो साइंटिस्टों के लिए रुचि का विषय रहा है।
अब सवाल ये पैदा होता है कि मेडिकल न्यूरो साइंस क्या है। मेडिकल न्यूरोसाइंस चिकित्सा क्षेत्र का एक अति विशिष्ट क्षेत्र है जो मस्तिष्क और तंत्रिका तंत्र पर केंद्रित है। यह अक्सर एक विज्ञान के रूप में सोचा जाता है जो मस्तिष्क के कार्यों का अध्ययन करता है, लेकिन इसकी सीमा उस क्षेत्र से बहुत आगे तक फैली हुई है। वास्तविकता में चिकित्सा तंत्रिका विज्ञान, तंत्रिका तंत्र, तंत्रिका और तंत्रिका कोशिकाओं के सभी पहलुओं को शामिल करता है। इसमें रसायन विज्ञान, पैथोलॉजी, फिजियोलॉजी, कार्माकोलॉजी और तंत्रिका कोशिकाओं की शारीरिक रचना के साथ साथ मनोवैज्ञानिक और व्यवहारिक तत्व शामिल हैं जो तंत्रिका तंत्र की भूमिकाओं पर भरोसा करते हैं।
कई नैदानिक विषय हैं जो चिकित्सा तंत्रिका विज्ञान मापदंडों के भीतर आते हैं। न्यूरोलॉजी, न्यूरोबायोलॉजी, न्यूरोसर्जरी और मनोरोग तीन सामान्य विषय हैं। ये वास्तविक चिकित्सा पद्धति, शिक्षण या अनुसंधान के अंतर्गत आ सकते हैं। संज्ञानात्मक तंत्रिका विज्ञान एक क्षेत्र है जो बाद की श्रेणी में आता है।
एक डॉक्टर या वैज्ञानिक जो मेडिकल न्यूरोसाइंस क्षेत्र में अपना करियर बनाना चाहते हैं, उन्हें मेडिकल स्कूल से स्नातक होना चाहिए और न्यूरोसाइंस के क्षेत्र में विशेष प्रशिक्षण प्राप्त करना चाहिए। तुलनात्मक रूप से बहुत कम वास्तव में मानव मस्तिष्क के बारे में जाना जाता है, इसलिए
यह क्षेत्र लगातार विकसित हो रहा है और कई नए खोजों के रूप में प्रतिमान हमेशा बदलते रहते हैं। ये इस निरंतर बदलते परिदृश्य के कारण है कि न्यूरो साइंटिस्ट को नई खोजों और सफलताओं के बराबर रहना चाहिए।
एक प्राथमिक कारण यह है कि चिकित्सा का यह क्षेत्र इतना महत्वपूर्ण है क्योंकि मस्तिष्क शरीर के भीतर सभी गतिविधियों का केंद्र है। विद्युत आवेगों पर काम करते हुए मस्तिष्क बहुत शक्तिशाली है और शरीर पर कई तरह से बहुत प्रभाव डालता है। तंत्रिका तंत्र शरीर के भीतर सभी अनैच्छिक कार्यों को नियंत्रित करता है, जिसमें श्वास शामिल है, हृदय की धड़कन और पाचन को बनाए रखता है। इसके अतिरिक्त यह हर आंदोलन, प्रत्येक विचार और शरीर को अनुभव करने वाली हर अनुभूति को नियंत्रित करता है।
जब मस्तिष्क किसी चीज से वास्तविक या कल्पना के संपर्क में आता है तो ये शरीर के भीतर एक शारीरिक प्रतिक्रिया उत्पन्न करता है। उदाहरण के लिए, यदि किसी व्यक्ति को लगता है कि वो बीमार है तो मस्तिष्क ये मानना शुरू कर सकता है और शरीर के भीतर इस विश्वास को प्रकट कर सकता है कि शारीरिक प्रतिक्रिया पैदा हो जिससे कि बीमारी के लक्षण उत्पन्न हो, भले ही शरीर रोग मुक्त हो।
यह अविश्वसनीय शक्ति है जो मस्तिष्क के महान रहस्यों की जांच और पीछा करने के लिए उन्हें प्रेरित करते हुए न्यूरो साइंटिस्ट को लुभाती है और उन्हें रोमांचित करती है।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अख्तर रिज़वी और स्वाति को इजाजत दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम विज्ञान की डगर, और अब समय मुख्य समाचारों के सारांश का। ईरानी राष्ट्रपति ने उरूम नाम के सैटेलाइट का अनावरण किया है। अमेरिकी सीनेट ने यूक्रेन के लिए 40 अरब डॉलर की मंजूरी दे दी है। बीच हवा में ही एयर इंडिया के विमान का इंजन बंद हो गया और श्रीलंका के राष्ट्रपति ने मंत्रियों को शपथ दिलाई है। तो श्रोताओं, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज़।